नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। आजको अन्तरसंवादमा हामी स्वास्थ्यसँग सम्बन्धित विषयमा केन्द्रित हुनेछौं। पछिल्लो समयमा नसर्ने रोगबाट प्रभावित हुनेहरूको संख्या बढ्दै गएको छ। त्यसमाथि पनि नाक कान घाँटीसँग सम्बन्धित विभिन्न समस्याहरू पछिल्लो दिनमा बढ्दै गएको विभिन्न अस्पतालहरूको तथ्याङ्कहरूले देखाएका छन्। खास गरी समस्या आउनै नदिन अवलम्बन गर्नुपर्ने उपाय, आचार अथवा व्यवहार तथा सतर्कता एवं उपचारका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। नाक कान घाँटीका एकजना विशेषज्ञ प्राध्यापक डाक्टर दीपक रेग्मी हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई। आजको अन्तरसंवादमा हामी स्वास्थ्यका विषयमा केन्द्रित हुनेछौं। पछिल्लो समयमा नसर्ने रोगबाट प्रभावित हुनेहरूको संख्या बढ्दै गएको छ। सरुवा रोग भन्दा पनि नसर्ने रोगबाट पर्ने असरले धेरै मानिसहरू पछिल्लो दिनमा प्रभावित भइरहेका छन्। नाक कान घाँटीसँग सम्बन्धित समस्या बढ्दो छ। यस्ता खालका समस्या कसरी आउँछन्, यस्ता खालका समस्या आउन नदिन अवलम्बन गर्नुपर्ने उपाय, आचार व्यवहार, सतर्कता र उपचारका विषयमा अन्तरसंवादमा कुराकानी गर्नेछौ। संयोगले आज अन्तर्राष्ट्रिय युवा दिवस पनि परेको छ। पछिल्लो समयमा यस्ता स्वास्थ्य समस्याहरूबाट सबै खालका उमेरका मानिसहरू प्रभावित भइरहेका छन्। हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ प्राध्यापक डाक्टर दीपक रिग्मी, जो नाक कान घाँटी विशेषज्ञ हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
नमस्कार, धन्यवाद हजुर।
हजुर, अब जस्तो पछिल्लो समयमा नसर्ने रोग चाहिँ बढ्दै गएको छ, यसबाट प्रभावित हुनेहरूको संख्या पनि बढ्दै गएको छ, र यो नाक कान घाँटीसँग सम्बन्धित विभिन्न समस्याहरू, यसका विभिन्न आयामहरू छन् योसँग सम्बन्धित रोगहरूका, यो समस्याबाट प्रभावित हुने या चाहिँ असर भनौँ न संक्रमण हुनेहरूको संख्या पनि बढेर गएको पाइएको छ, के कारणले यस्ता खालका समस्याहरू आउँछन् र नाक कान घाँटीसँग सम्बन्धित स्वास्थ्य समस्याका आयामहरूलाई कसरी हेर्न सकिन्छ?
हजुर, धेरै धन्यवाद। नाक कान घाँटीको समस्याहरू बेसिकल्ली धेरै कारणले आउँछन्। खानपिन, रहनसहन र चाहिँ यो इन्भाइरोमेन्टल फ्याक्टरहरू, वातावरणीय प्रभावले पनि नाक कान घाँटीलाई अलिक सताउँदो रहेछ। बेसिकल्ली अहिले सिजन चेन्ज हुने बेलामा सिजनल डिजिजेसहरू आउँछ, तर समयसँगै खानपिन, रहनसहन, जीवनशैलीको कारणले आउने चाहिँ नसर्ने रोगहरू भन्नुभयो भर्खरै, त्यो खाले समस्याहरू, क्यान्सर लगायत धेरै समस्याहरू अहिले बढेको हामीले अनुभव गरेका छौँ।
हजुर, अब जस्तो दुईवटा पाटोबाट यसलाई हेर्नु पर्यो। एउटा त यहाँले भनेको जस्तो सिजनल समस्या, त्यसमा धेरै जसो चाहिँ अब सरुवा रोगहरू नै हुने गरेका छन् होइन, र जुन नसर्ने चाहिँ खालका रोगहरू जुन पछिल्लो समयमा यसको आयामहरू पनि बढ्दो छ, संख्याहरू पनि बढ्दो छ, अब यसबाट यसका जुन भनौँ न क्यान्सरकै कुरा गरौँ या थाइरोइडको कुरा गरौँ, यसबाट प्रभावित हुनेहरूको संख्या पछिल्लो समयमा किन बढिरहेको छ, यसलाई कसरी रोक्न सकिन्छ?
अब रोक्नको लागि चेतना नै हो हजुर, चेतनालाई नै जगाउने हो र कुरा बुझ्ने हो, आफूलाई स्वस्थ राख्नको लागि चाहिने आयामहरूमा काम गर्ने हो, आफूभित्रको चेतनालाई पनि अलिकति बढाउनु पर्ने हो जस्तो मलाई लाग्छ कि।
त्यो चाहिँ कसरी चाहिँ यहाँको सुझाव के छ, कसरी त्यो वृद्धि गर्न सकिन्छ? किनभने अब रोग लागोस् भने त कोही पनि चाहँदैन, तर रोगबाट चाहिँ प्रभावित हुनेहरूको संख्या दिनौ बढ्दो छ।
अब यसको लागि चाहिँ हजुरको रोग त सबैलाई लाग्छ, तर सबैलाई त्यही रोग एउटै हिसाबले लाग्छ भन्ने हुँदैन रहेछ कि। जो भित्रबाट बलियो छ नि आत्मिक रूपले, उहाँहरूलाई चाहिँ ठुलो रोग पनि सानो हिसाबले देखा पर्दो रहेछ र त्यसले धेरै नसताउँदो रहेछ, एउटा डाक्टरको अनुभव हो यो। अब अलिकति मन डराउने, मन आत्तिने मान्छेहरूलाई चाहिँ सानो समस्याले पनि ठुलै दुःख दिँदो रहेछ। त्यो भएर अब अहिले चाहिँ म अलिकति कम्प्लिट हेल्थ, पूर्ण स्वास्थ्यमा काम गरिरहेको एकजना चिकित्सकको हिसाबले के भन्न चाहन्छु भने, यो रोग र चाहिँ स्वास्थ्य भन्ने कुरा शरीरमा मात्रै हामीले सीमित राख्नु हुँदैन, यो स्वास्थ्यको अन्य डाइमेन्सन्सहरू जस्तै मनको स्वास्थ्य अनि भावको स्वास्थ्य, इमोसनल हेल्थ र चेतनाको स्वास्थ्य, स्पिरिचुअल हेल्थ पनि सँगसँगै बुझ्न चाहियो र सँगसँगै प्र्याक्टिस गरियो, डाक्टरले पनि बिरामीले पनि, भने चाहिँ हामीले रोगहरूलाई जित्न सक्ने क्षमता चाहिँ जन्माउन सक्दो रहेछ। अब एउटा रोगलाई ट्याब्लेट खाँदैमा मान्छे निको हुन्छ भन्ने चाहिँ अब त्यो पुरानो मान्यता जस्तो लाग्छ मलाई। अब चाहिँ ट्याब्लेट सँगसँगै भाव पनि यस्तो बनाउनु पर्ने अवस्था छ कि त्यसले हाम्रो मनलाई सकारात्मक प्रभाव पारोस् र सकारात्मक मनले शरीरलाई सकारात्मक प्रभाव पारेर मान्छे स्वस्थ होस् भन्ने हिसाबले काम गर्नुपर्छ भन्ने चाहिँ मेरो सुझाव र मेरो अहिले हाम्रो प्र्याक्टिस पनि त्यस्तै छ।
हजुर, अब हामीले अपनाउनु पर्ने आचार व्यवहार र सतर्कताका सन्दर्भमा चाहिँ जसरी खानपिनका कारण या खानामा चाहिँ यो विभिन्न रासायनिक मलहरूको प्रयोग भइरहेको छ, हाम्रो त्यो चाहिँ अर्ग्यानिक छैन अथवा चाहिँ स्वस्थ छैन भनेर हामी भनिरहेका छौँ र त्यसका कारणले चाहिँ यसको असर चाहिँ विभिन्न रोगहरू मार्फत प्रकट भइरहेको भनिएको छ, अब यसमा कसरी एउटा चिकित्सकको हिसाबले के सुझाव दिनुहुन्छ?
अब सकेसम्म जङ्क फुडहरू नखाने, सकेसम्म आफ्नै वरिपरि फलेको होइन अर्ग्यानिक खानाहरू खाने अनि जीवनशैली सन्तुलित बनाउने, हरेक दिन अलिकति केही कसरत, योग अभ्यास, अलिअलि ब्रिदिङ एक्सर्साइजेसहरू, प्राणायाम र आफूलाई शान्त राख्ने कला जुन मेडिटेसन भनिन्छ त्यसलाई पनि प्रयोगमा ल्याइयो र यसलाई जीवनशैली बनाइयो भने हामी भित्रबाट पनि चाहिँ निरोगी हुन्छौँ अनि बाहिरको समस्याहरूले त्यति धेरै हामीलाई सताउँदैन कि भन्ने मेरो अनुभव रह्यो। अनि हामी एज अ डक्टर ट्याब्लेट पनि दिन्छौँ, अपरेसन पनि गर्छौँ, सँगसँगै बिरामीलाई यो बारेमा पनि सुसूचित गराउन थालेका छौँ किनभने मनमा काम नगरिकन, हाम्रो इमोसनलाई सकारात्मक नबनाइकन शरीर अल्टिमेटली चाहिँ ठिक हालतमा नआउँदो रहेछ कि। त्यही भएर शरीरलाई एकदम ठिक बनाउनु छ भने चाहिँ आफ्नो मनलाई ठिक बनाउने, आफ्नो इमोसनलाई ठिक बनाउने, मेरो कस्तो जीवनशैली भयो भने म स्वस्थ हुन्छु एउटा रोड म्याप क्लियर गर्ने, मैले कस्तो खाना खानुपर्छ कन्सियसली त्यो अवधारणा अवलम्बन गर्ने, एकदम राम्रो खाना खानुपर्छ भन्ने थाहा छ तर त्यसलाई व्यवहारमा ल्याउन सकिएन भने त्यो व्यक्ति स्वस्थ हुन सक्दैन। एउटा सङ्कल्प भन्ने चिज चाहिँ हुनु पर्दो रहेछ र त्यो सङ्कल्पलाई चाहिँ व्यवहारिक रूपले एभ्री डे बेसिसमा चाहिँ अप्नाइयो भने, त्यसलाई जीवनशैली बनाइयो भने मान्छे स्वस्थ हुन सजिलो छ। मेरो रिकमेन्डेसन केही नसके पनि दिनमा केही आधी घन्टा 15 मिनट योग अभ्यास गर्ने, त्यो पनि सकिन्न मन पर्दैन भने मजाले वाक गर्ने, केही न केही फिजिकल एक्सर्साइज गर्ने अनि मन शान्त राख्नको लागि लामो गहिरो श्वासको अलिकति केही एक्सर्साइज गर्ने जसलाई प्राणायाम भनिन्छ, यसले हाम्रो मनलाई स्वस्थ बनाउँछ र अलिकति आफूसँगै बस्ने कला क्या हजुर। अहिले हामी मन सबै दुनियाँसँग जोडिएको छ तर आफूसँग हामी डिट्याच भएको छौँ, टाढा भएको छौँ, त्यो भएर आफूभित्र जाने कला, शान्त हुने कला र खुसी हुने कला हामीले सँगसँगै अप्नायो, यसलाई जीवनशैली बनायो भने रोगलाई जित्न सकिन्छ कि जस्तो लाग्छ हजुर।
अब अहिलेको यहाँको जुन पूर्ण स्वास्थ्यसँग सम्बन्धित सुझाव छ त्यसमा चाहिँ व्यवहार मूलत चाहिँ सकारात्मक मन सकारात्मक हुनु पर्यो, त्यसपछि चाहिँ बाह्य चीज पनि र आन्तरिक चाहिँ उत्प्रेरणा पनि सकारात्मकतातर्फ जानु पर्यो।
एकदम एकदम।
अब यसको कार्यान्वयनका सन्दर्भमा चाहिँ जस्तो धेरै बिरामीहरू अहिले यहाँ कहाँ आइरहेका छन् होइन, अथवा यहाँहरू जस्ता चिकित्सकहरू कहाँ आइरहेका हुन्छन्, अब थाइराइडकै कुरा गरौँ या अन्य आयामहरू जुन चाहिँ नाकसँग कानसँग घाँटीसँग जोडिएका आयामहरू छन्, यहाँले यो सहरको राजधानी सहरको प्रतिष्ठित अस्पतालहरूमा सेवा दिनुहुन्छ, बिरामीहरूलाई चाहिँ यो कुरा यो अहिले यहाँले भनेको कुरा कसरी यसको सन्तुलन मिलाउनुहुन्छ? एकातिर ट्याब्लेटको कुरा पनि छ, औषधिको कुरा पनि छ, त्यो पनि दिनुपर्नेछ, एकातिर यहाँले अहिले दिन खोजेको जस्तो सकारात्मक चाहिँ सोचको विकासको कुरा अथवा अन्तरप्रेरणाको कुरा कसरी सन्तुलन गर्नुहुन्छ एउटा चिकित्सकका रूपमा?
यो चाहिँ अति नै आवश्यक भएर हामी यो लाइनअपमा काम गर्दैछौँ होइन। मैले आफ्नै एउटा टेबल बेस्ड स्टडी पनि गरेका थियौँ, हामीले यति ठुलो ठुलो छाङको छाङ चाहिँ प्रिस्क्रिप्सनहरू बोकेर हिँड्ने र सधैँ बिरामी महसुस गर्ने बिरामीहरूको साँच्चीकै स्वास्थ्य कस्तो रहेछ भनेर सरर हेर्दाखेरि झन्डै 50% भन्दा धेरैमा चाहिँ शारीरिक रूपमा अस्वस्थता नदेखिँदो रहेछ हजुर। उहाँहरू मनको कारणले आक्रान्त हुनुहुँदो रहेछ अनि हामी जतिसुकै नाम चलेको डाक्टर भए पनि, जतिसुकै औषधिको विकास भएको भए पनि होइन, जतिसुकै हस्पिटलहरू बनेको भए पनि, हामीले त्यो 50% मान्छेलाई क्याटर गर्न सकेनौँ भने हामीले खासै राम्रो डाक्टर गर्न सकेको भन्ने प्रमाणित नहुँदो रहेछ कि। हाम्रो एउटा काम डक्टरको अथवा चाहिँ स्वास्थ्य प्रदायकको काम के हो भने उहाँहरूलाई चाहिँ जसरी पनि स्वस्थ बनाउने उपायमा त लाग्नु पर्यो, तर स्वदेश विदेश यत्र तत्र भएको सब पैसा खर्च गरेर हिँड्दाखेरि पनि मान्छेले स्वास्थ्य लाभ नगरिरहेको एउटा एराउन्ड 50% पेसेन्टको सर्कल छ, उहाँहरूलाई चाहिँ अब स्वस्थ बनाउनको लागि के गर्ने त भनेर हामीले धेरै सोच्दाखेरि अनि के कुरा बुझ्यो भने उहाँको मनमा काम गर्नुपर्छ, उहाँको इमोसनमा काम गर्नुपर्छ अनि मात्रै हुन्छ भन्ने कुरा जब बुझ्यौँ त्यसपछि हामीले आफ्नो ट्रिटमेन्टको मोडालिटी नै चेन्ज गर्यौँ। अहिले जसलाई ट्याब्लेट चाहिन्छ ट्याब्लेट दिने, जसलाई अपरेसन चाहिन्छ अपरेसन गर्ने, र जसलाई अलिकति भाव शक्ति बलियो बनाइदिनुपर्छ सर्ट अफ काउन्सिलिङ चाहिन्छ उहाँलाई एकछिन समय दिनुपर्छ भने ढुक्क तालले समय दिने एउटा चिकित्सकले, किनभने हामीले कुरा नबुझायो भने उहाँहरूले बुझ्न सक्नुहुन्न। हाम्रो काम भनेको जसरी पनि उहाँलाई सुसूचित गराउने हो, उहाँलाई रिलिफ सिस्टम कस्तो बनाइदिने भने यदि शरीर ठिक छ भने शरीर ठिक छ भनेर मेरो कन्सल्टेसन पछि बुझेर जानु पर्यो, र कसरी निको पार्ने त भनेर बाटो पनि त एउटा चिकित्सकले देखाइदिनु पर्यो। हो त्यो कारणले गर्दा हामी बाध्य भएर अहिले उहाँहरूलाई चाहिँ माइन्डफुलनेसको प्याकेजमा पनि राख्छौँ, जस जसलाई मनमा काम गर्नु छ इमोसनमा काम गर्नु छ, यदि साइकियाट्रीको हेल्प चाहिन्छ साइकियाट्रिस्टलाई पठाइदियो, काउन्सिलरको हेल्प चाहिन्छ काउन्सिलरलाई पठाइदियो, नसके पनि बिहान लै सँगसँगै हामी योग प्राणायाम ध्यान गरौँ शान्त बनाऊ खुसी भएर आफ्नो काम एक्जिक्युट गरौँ, भित्र मन खुसी भयो भने शरीर पनि ठिक हुन्छ, यो निशुल्क हामी स्वास्थ्य यो डाइमेन्सन अफ हेल्थ तपाईँलाई प्रोभाइड गरिरहेछौँ, हाम्रो फलानु जुमको आइडी छ यहाँ हामीसँग जोडिनुहोस् भनेर सोसियल मिडियाबाट भन्छौँ, हस्पिटलहरूमा गएर प्रोत्साहनहरू दिन्छौँ, मेडिकल इन्स्टिट्युसनमा गएर हामी यही कुरा गर्छौँ, हामी रिसर्चहरूमा यही इमोसनल र स्पिरिचुअल वेलबिङको बारेमा कुरा गरिरहेछौँ, जुन चाहिँ अत्यन्तै आवश्यक भएर सुरुवात गर्दैछौँ। यसमा धेरै हाम्रो स्वास्थ्य कर्मीहरूलाई पनि हामी जोड्दैछौँ र बिरामीहरूलाई पनि सोसियल मिडिया मार्फत अलिकति सुसूचित गराउने आफ्नो काम जानी नजानी बाध्यात्मक परिस्थितिलाई अगाडि बढाउँदैछौँ।
दर्शक यहाँको अनुभवबाट एउटा अर्को कुरा भनिदिनुहोस् न, जस्तो अब यहाँले तीनवटा पाटोको कुरा गर्नुभयो, एउटा त ट्याब्लेट दिनुपर्नेहरूलाई ट्याब्लेट दिने, अपरेसन गर्नुपर्नेहरूलाई अथवा चाहिँ त्यहाँ शरीरसँग सम्बन्धित उपचार गर्नुपर्नेहरूलाई त्यो अनुसारले गर्ने, र मनको उपचार गर्नेहरूलाई परामर्श गर्नेहरूलाई त्यो अनुसार गर्ने जुन यहाँले भन्नुभयो। अहिले पछिल्लो समयमा त्यो संख्यात्मक रूपमा अलिकति तथ्याङ्की आधारमा हेर्दा चाहिँ मनको यहाँले भनेको मनको आक्रान्तता या मनको बिरामी लिएर चाहिँ यहाँहरूसम्म आइपुग्ने मानिसहरूको संख्या कति छ, अथवा ट्याब्लेट र चाहिँ शल्यक्रियामा पुर्याउनु पर्ने बिरामीहरूको संख्या कति छ, अथवा यसले कस्तो खालको ट्रेन्ड हाम्रो देखिन्छ अलिकति भनिदिनुहुन्छ?
एकदमै बढेको छ, नेपालमा गजबको डाटा बेस छैन, ठ्याक्कै 80% भन्ने छैन, तर वर्ल्ड वाइड नै अहिले एन्जाइटी डिप्रेसन एकदमै बढ्दो छ, वेस्टतिर झन्डै 50% भन्दा धेरै पपुलेसन, नेपालमा पनि हाराहारी त्यसैमा चाहिँ आक्रान्त हामीले देखेका छौँ, र मनको कारणले शरीर बिरामी भएर आएका बिरामीहरू एकदमै धेरै छन्। त्यस्ता बिरामीहरू चिन्नको लागि डाक्टरहरू पनि सबल हुनुपर्ने अवस्था छ, र सबल डाक्टरहरूले त्यस्ता बिरामीहरूलाई है तपाईँको शरीर ठिक छ भनेर पर्स्यु गराउन सक्नुपर्ने क्षमताको पनि विकास गर्नुपर्ने छ, र डाक्टर र बिरामीको रिलेसन जुन सम्बन्ध अलिकति बिग्रेको अवस्था छ त्यसलाई पनि अलिकति चाहिँ राम्रो बनाउन सकियो भने यो डाइमेन्सनमा काम गर्ने हामीले बाटो खुल्छ कि जस्तो लाग्छ। एकदमै बढ्दो छ, हामी सानो हुँदाखेरि यो खाले समस्या जस्तो देखिन्थ्यो, एमबिबिएस पढ्दा यो खाले समस्या जति देखिन्थ्यो, अहिले एकदमै भत्तै बढेको मेरो अनुभव छ सर।
अब यसको समाधान चाहिँ यहाँहरूको जुन बाटो छ वैकल्पिक बाटो भनौँ, अथवा चाहिँ यसलाई चाहिँ पूर्वीय दर्शन मान्यताले मूल बाटो नै पनि भन्छ होइन, अब यो बाटोलाई हामीले कसरी फराकिलो बनाउने अथवा हाम्रा यी विद्यमान समस्याहरूलाई समाधान कसरी गर्ने, त्यसमा हातेमालो कस कसको भूमिका, कसरी यसलाई हेर्न सकिन्छ र कार्यान्वयनमा लैजान सकिन्छ?
अब यसमा त सबैजनाको बराबर भूमिका छ, रेडियोमा तपाईँहरू हुनुहुन्छ, रेडियोमा यस्ता कुराहरूलाई प्रश्रय दिने डाक्टरी गर्ने हामीहरू छौँ, हामीहरूले हस्पिटलमा जति पनि दुःखै दुःख भएका व्यक्तिहरूसँग बिहानदेखि बेलुकासम्म खेल्छौँ, अब उहाँहरूको दुःखलाई चाहिँ खेसँग खेलिरहँदाखेरि त्यसलाई आफ्नो पेसा मात्रै नभनिकन आफ्नो धर्म ठान्ने एउटा संस्कारको विकास भयो भने मेरो काम भनेको नि उहाँलाई खुसी बनाएर पठाउने भन्ने कुरामा म पूर्ण सहमत भएर आफ्नो 100% दिने प्रयास गरेँ भने हो कि होइन। अब मेडिकल एजुकेसनमा प्रब्लम छ, डक्टरहरू नर्सहरू प्यारामेडिक्सलाई सुसूचित गराउनु पर्यो भने त्यसको करिकुलममा काम गर्नु पर्ला कि अथवा गृहिणीको हिसाबले घरमा चाहिँ मान्छेलाई एकदम हुन्छ नि आरोग्य बनाउनको लागि खानपिनदेखि सब कुरामा कसरी सहयोग गर्न सक्छ भनेर उहाँहरूलाई ट्रेन गर्नुपर्ने हुन्छ कि यो हरेक तह र तप्नाबाट एकैपटक उठ्नु पनि जरुरी छ र यो चाहिँ ढिला गर्न नहुने अवस्था पनि छ हजुर।
त्यसले
यहाँ धेरैजना युथहरू बिग्रिरहेछन्। अहिले हेर्नुहोस् त आज इन्टरनेसनल युथ डे होइन, अनि कतिजना युथहरू भर्खरका क्षमतावान भाइ बहिनीहरूको मनोदशा कस्तो बिग्रिएको छ। त्यस कारणले हामी सबैजना मिलेर एकैपटक लाग्नुपर्छ जस्तो मलाई लाग्छ।
अब युवा दिवसकै सन्दर्भमा पछिल्लो समयमा भनौँ न यहाँले भनेका जस्ता हिसाबले विभिन्न अब ठ्याक्कै मनको समस्या पनि एउटा पाटो होला र आफैले आफ्नो शरीर बिगार्ने मन बिगार्ने परिस्थिति पनि विकास हुँदै गएको छ। त्यसका पनि विभिन्न आयामहरू छन्। हामी युवा दिवस मनाइरहँदा यी विभिन्न रोगहरूबाट आक्रान्त हुने अथवा कुनै बेलामा होइन यो त उमेर समूह अलिकति बुढो भएपछि अथवा त अलिक उमेर पुगिसकेपछि लाग्ने रोग हो भन्ने हामी हाम्रो भाष्य थियो, अहिले त्यो होइन। जुनसुकै उमेरमा पनि जसलाई पनि ती त्यस्ता रोगहरूले चाहिँ समात्न थालेको परिस्थिति छ र चाहिँ जीवन पनि भनौँ न एउटा अकालमै भनौँ अथवा एउटा सानो उमेरमै चाहिँ मानिसहरूको मृत्यु हुने क्रम पनि बढेर गएको छ। अब यो युवा दिवसमा हामीले कुराकानी गरिरहँदाखेरि त्यो समुदायलाई चाहिँ कसरी सम्बोधन गर्न सकिन्छ अथवा त्यो समुदायलाई समस्याहरूबाट कसरी टाढा लैजान सकिन्छ, समाधानतर्फ अगाडि बढाउन सकिन्छ?
अब हाम्रो युवाहरूलाई अलिकति चेतनाको होसको जागृतिको अभियानमा अगाडि बढाउनुपर्छ र सुसूचित गर्नुपर्छ। हाम्रो करिकुलमहरूले हाम्रो युवाहरूलाई के सिकाउनुपर्छ भने हेर्नुहोस् अरूसँग तुलना गर्ने होइन, हिजोको आफू र आजको आफूमा तुलना गर्ने हो। आफ्नो क्षमतालाई सही दिशामा प्रयोग गर्नु पर्यो र जीवनमा आफ्नो जीवनमा परिवर्तन ल्याउँदै गर्दाखेरि त्यसले त्यसलाई सफलता मानिरहँदाखेरि त्यसले अरूको जीवनमा पनि कस्तो प्रभाव पार्न सक्छ सकारात्मक, त्यो बाटोमा हामी अगाडि बढ्नु पर्यो भनेर उहाँहरूलाई सम्झाउनु पर्छ, उहाँहरूलाई पढाउनु पर्छ हजुर।
भनेको चाहिँ हजुर सबैभन्दा उत्तम उपाय भनेको चाहिँ हिजोको आफू र आजको आफूमा तुलना गर,
तुलना गर। अनि सफलता खालि यो हुन्छ नि भौतिक सफलता, एक किसिमको अचिभमेन्ट, एउटा प्रगति, एक किसिमको कमाई, एक लेभलको शरीर समाजमा चाहिँ नाम पद प्रतिष्ठा, यति मात्रै खोज्ने होइन, आफूलाई पनि खोज्नु पर्यो। सफलता बाहिर मात्रै खोज्ने होइन, भित्रबाट पनि खोज्ने काम चाहिँ गर्नुपर्छ। जबसम्म हामी भित्रबाट सफलता खोज्न रेडी हुँदैनौँ, त्यो क्षमता राख्दैनौँ, जसलाई होसको यात्रा पनि भन्न सकियो, सजगताको यात्रा भन्न सकियो, तबसम्म यो बाहिरी सफलता कुनै कामको छैन। र बाहिरी सफलतालाई चाहिँ अनुभव गर्नको लागि भित्री आत्मिक चेत सहितको आनन्दको यात्रा चाहिँ गर्नुपर्छ। त्यो भयो भने हामी धेरै अगाडि बढ्न सक्छौँ भनेर हामीले युथहरूलाई चाहिँ सिकाउनै पर्ने अवस्था छ हजुर।
यी सबै कुराहरूबाट चाहिँ हाम्रो स्वास्थ्य चाहिँ बलियो हुन्छ, होइन त, हामी स्वस्थ हुन्छौँ। यो यहाँले भनेको आफूले आफूलाई तुलना गर्ने या भित्रबाट सफलता खोज्ने यी यावत कुराहरूले हाम्रो शरीरसँग सम्बन्ध राख्छ र शरीरलाई स्वस्थ बनाउँछ, होइन डाक्टर?
एकदम। जब कम्पेरिजन बाहिरबाट गर्न छोडिन्छ त्यसपछि मान्छे तनावबाट बाहिर निस्किन्छ के, मान्छे होसपूर्ण यात्रा गर्छ, प्रेजेन्टमा कनेक्ट हुन्छ, त्यो हुने बित्तिकै उसको मन एकदम सकारात्मक हुन्छ। मन सकारात्मक होस् अनि शरीर बिग्रियोस् त सम्भावनै छैन हजुर। हाम्रो शरीर बिग्रिने कारण भनेको मान्छेको इमोसन र माइन्ड गडबड भयो भने शरीर बिग्रिने रहेछ। भित्रबाट म जसरी पनि एकदम स्वस्थ हुनु पर्दो रहेछ भन्ने चेत खुलेको मान्छेले बिहान 6 बजे सुतेर बस्दैन क्या, ऊ हिँड्न जान्छ, केही व्यायाम गर्छ, हो कि होइन भन्नुहोस् त? मैले एकदम राम्रो काम गर्नुपर्छ, अरूलाई दुःख दिन हुन्न भनेको बुझेको मान्छेले, हो कि होइन? अरूले उसलाई दुःख दिँदैन नि, अरूले उसलाई दुःख नदिने बित्तिकै ऊ मानसिक रूपमा आक्रान्त पनि हुँदैन। अब कुरा यही नै हो
डाक्टर साहब। यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
यहाँलाई धेरै धन्यवाद यो अवसरको लागि, यहाँलाई धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर दीपक रेग्मी, नाक कान घाँटी विशेषज्ञ। उहाँहरूले अहिले नयाँ अभियान ल्याउनु भएको छ पूर्ण स्वास्थ्य, जोसँग जुन अभियान चाहिँ मन हुँदै शरीरसम्म पुग्ने गर्छ, शरीरमा लाग्ने रोगहरू मूलत मनका कारणले हुन् भनेर उहाँले भन्नुभयो। युवा दिवसका विषयमा अन्तर्संवादमा केन्द्रित भयौं। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।